بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ثم اتبع سببا حتى اذا بلغ مطلع الشمس وجدها تطلع على قوم لم نجعل لهم من دونها سترا كذلك وقد احطنا بما لديه خبرا ثم اتبع سببا حتى اذا بلغ بين السدين وجد من دونهما قوما لا يكادون يفقهون قولا قالوا يا ذا القرنين إن يأجوج ومأجوج مفسدون في الأرض فهل نجعل لك خرجا على أن تجعل بيننا وبينهم سدا قال ما مكنني فيه ربي خير فأعينني بقوة أجعل بينكم وبينهم ردما سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. سورہ کہف کے واقعات میں سے یہ پانچواں واقعہ ہے ذوالقرنین کا. تو شروع سے اس طریقے پر یہ بات سمجھائی گئی تھی کہ اللہ تبارک و تعالیٰ کوئی نعمت عطا فرمائے تو بندہ اس پر شکر ادا کرے اور کوئی آزمائش آئے تو اس پر صبر کرے. تو شکر اور صبر یہ دو چیزیں ہیں. عزت ملی شکر ادا کریں, صحت ملی شکر ادا کریں, نفع ہو شکر ادا کریں, وسعت ہو شکر ادا کریں. تو یہ حالات. اور اگر تنگی ہو, نقصان ہو, بیماری ہو, جی کوئی حالت ایسی آ جائے کہ انسان اس کو ذلت اٹھانی پڑ رہی ہو, ان سب حالات میں وہ صبر کرے. تو شکر گزار بندوں اور ناشکر بندوں کے واقعات بیان کیے جا رہے ہیں. اس میں سے یہ واقعہ ذوالقرنین کا آخر کا ہے. ذوالقرنین نام کیوں رکھا گیا ہے یا نام ایسا کیوں ہے, لوگ ان کو کیوں اس طرح بلایا کرتے تھے, اس سلسلے میں مختلف اقوال ہیں. یہ چیزیں ایسی ہیں اس میں کوئی حتمی فیصلہ نہیں کیا جا سکتا, یہی مطلب ہے. اور دوسری بات, اس معنی کو ایسا ہی سمجھیں گے تو ہی ٹھیک ہے, ورنہ ایسا نہیں, ایسی بھی بات نہیں ہے. جو بھی وہ شکل ہو, جو بھی بات ہو, ٹھیک ہے, چیز مشہور ہو جاتی ہے. حضرت رسول اللہ صلی اللہ علیہ وسلم ایک صحابی ذل یدین کہلاتے تھے. ید کے معنی ہاتھ, یدین کے معنی دو ہاتھ. دو ہاتھ والے ان کو بلاتے تھے. دو ہاتھ تو سب کے بھی ہوتے ہیں کہ نہیں, کہ دو ہاتھ تو سب کے ہیں نہیں کہ نہیں, بولو. تو دو ہاتھ والے بولنے کا مطلب کیا, سخاوت زیادہ کرتے تھے اس لیے. تو اس طریقے سے ایک ایک مناسبت سے ایک چیز مشہور ہو جاتی ہے. ایک صحابی ذو شہادتیں, دو شہادت والے, دو آدمیوں کی گواہی کے برابر ان کی ایک کی گواہی, ایسا مشہور ہو گئے. وہ کیوں؟ شریعت میں دو گواہ چاہیے, دونوں الگ الگ ہونا, اور اس میں بھی جو ہے شریعت کی نزاکت دیکھیے, بیٹے کے حق میں باپ کی گواہی قبول نہیں, باپ کے حق میں بیٹے کی گواہی قبول, فیور میں ہو جائے گی بات. اس لیے گواہ جو ہوتا ہے, وٹنس ڈالنے والا, وہ الگ ہونا چاہیے. کتنی باریکی ہے دیکھو. حضرت امیر علی رضی اللہ عنہ خلیفہ ہیں. اس زمانے میں ایک قاضی تھے, قاضی شریح, بہت بڑے قاضی. حضرت علی رضی اللہ عنہ ان کے پاس اپنا مقدمہ دائر کر رہے ہیں کہ ایک یہودی نے میری زرہ, جنگ کا جو لباس ہوتا ہے لوہے کا, وہ اٹھا لیا, غصب کر لیا ہے. قاضی شریح نے دونوں کو بلا بھیجا. اب خلیفہ ہے نا تو ذرا آگے بڑھ کر آ کر بیٹھنے لگے تو قاضی صاحب نے فرمایا نہیں, ان کے ساتھ بیٹھے ہو, صف میں بیٹھے بولے. نہیں برابر, آپ اس وقت جو ہے ایک فریق کی حیثیت سے آئے ہیں, ادھر بیٹھے ہو. اللہ اکبر, خلیفہ وقت کو یہ کہا جا رہا ہے. اس کے بعد میں شریعت میں یہ ہے, مدعی ایک ہوتا دعویٰ کرنے والا اور دعویٰ کرنے والے کو مدعی بولتے, اور مدعا علیہ جس پر دعویٰ کیا جاتا ہے. اچھا, مدعی پر دلیل پروف ہونا جو دعویٰ کرتا ہے. تو حضرت علی رضی اللہ عنہ جب بات پیش کی میری زرہ وہ لے لیا ہے تو مجھے کون گواہ ہے اس کے لیے, بولے میرے بیٹے گواہ ہیں. تو قاضی صاحب بولے بیٹے کی گواہی باپ کے حق میں قبول نہیں ہے, وہ اور اس یہودی کے حق میں فیصلہ کیا اصول کو رکھ کر, ضابطے کو رکھ کر, لیکن وہ ناحق پر تھا. وہ اب ضابطہ ایسا ہے تو ضابطے کے لحاظ سے, قانون کے لحاظ سے ایسا فیصلہ ہوا, لیکن وہ یہودی جو ہے اس کے بعد ایمان لا لیا. اس دین میں اتنی سچائی ہے کیا, اتنا انصاف ہے کیا؟ امیر المومنین اور میں دونوں کو برابر بٹھائے اور گواہی جب پوچھی تو بیٹے کی گواہی پیش کیے تو اس کو رد کر دیے, قبول نہیں کیے, یہ دین ایسا ہے کیا کر کے. وہ خود انہیں واپس کر دیا, توبہ کر لیے. دیکھو دین کی ایک خوبی کیسی ہے کیا, سبحان اللہ. تو ایک صحابی تھے, ان کو ذو شہادت, دو شہادت والے بولتے تھے. وہ کیسا, ایک مرتبہ اللہ کے نبی صلی اللہ علیہ وسلم ایک دیہاتی سے ایک گھوڑا وہ خرید رہے تھے. وہ معاملہ ہوا, معاملہ ہو کر ادائیگی کے لیے ٹھیک ہے میں دیتا ہوں ایسا کر کے لے کر جا رہے تھے. جاتے جاتے بیچ میں کوئی آ کر ایک شخص جو ہے وہ بڑے میاں سے دیہاتی سے سودا کر لیا, ایسا مجھے دے دو یہ ہو کر کے. اب وہ دیکھا کہ انہیں تو نیٹ کیش دے رہا ہے, انہوں جو ہے کیا ہے پیمنٹ کے لیے بلا کر جا رہے ہیں, یا نہ فوری طور سے جو ہے قیمت مل جائے گی نا, ایسا کر کے وہ ہاں کر دیا. ادھر اللہ کے نبی صلی اللہ علیہ وسلم کو پتہ چلا تو آپ نے فرمایا کہ بھائی معاملہ میرے سے ہوا نا, چیز تو مجھ کو دینا ہے نا, ایسا کر کے. اب وہ کیا سمجھے معلوم نہیں, سمجھ گئے. تو اس طریقے سے جب بات ہو رہی تھی تو اس نے پھٹ سے پوچھ دیا یہ جو معاملہ ہوا ہے اس پر کون گواہ ہیں, ایسا کر کے. جو معاملہ ہوا جو ہے تو اس وقت ظاہر بات ہے وہ نہیں تھے, لیکن جو بات چل رہی تھی تو ایک صحابی آگے بڑھے, انہوں نے کہا یا رسول اللہ میں گواہی دیتا ہوں. بولے کیا, اب گواہ جو ہوتا ہے وہ شاہد جو ہوتا ہے انہیں مشاہدہ کرنا, دیکھنا انہیں, کیا دیکھ کر گواہی دینا. تو وہ تو نہیں تھے نا اس موقع پر, تو پوچھے آپ کیسے گواہی دیتے. بولے اللہ اکبر اللہ اکبر. کہا یا رسول اللہ بی تصدیق کا, آپ بولے اللہ ہے ہم مانے, آپ بولے جنت جہنم ہے ہم مانے, آپ جتنی چیزیں بولے ہم دیکھے بغیر مانے, اس کو ہم جو ہے نہیں مانیں گے. کیا یا رسول اللہ, ہم بن دیکھے مانتے ہیں کہ آپ نے سچ کہا, آپ نے معاملہ کیا ہے. ایمان دیکھو صاحب رضی اللہ عنہ کیسا تھا, سمجھ رہے ہیں. اتنی بڑی بڑی چیزیں آپ نے کہی, हमने जन्नत तो जहन्नम को नहीं देखा, फिर भी माना, आपकी बात पर माना। आपने कहा अल्लाह है, हमने माना। भी तस्दीक का या रसूल अल्लाह, अल्लाह पर, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को इतनी यह हुई। तो उस वक्त अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया, तू दो गवाहों के बदले में बराबर एक गवाह है तू करके। उस वक्त से जो है उनकी एक की गवाही दो की गवाही के बराबर होती थी। सहाबा रज़ियल्लाहु अन्हुम में ऐसी मुआमला चल गया। एक आयत के सिलसिले में तलाश शुरू हुई तो दो दो गवाहों के ज़रिए से जो है वो आयत ली जाती थी, कोई भी आयत कुरान जमा करने के मौके पर। लेकिन एक आयत इनके पास सिर्फ थी। जब ये लेकर आए तो खलीफा ने कहा कि इनकी एक की गवाही दो के बराबर है, ले लो ऐसा करके। तो ऐसे थे हजरत सहाबा रिज़वानुल्लाही अलैहिम अजमईन। तो बहरहाल ज़ुल्यदैन से बात शुरू हुई कि किसी के लंबे हाथ थे तो उनको ज़ुल्यदैन बोल दिए ऐसा करके। उसी में से ज़ुशहादतैन भी बोल दिया भाई। इनको ज़ुल्करनैन क्यों बोलते हैं, ज़ुल्करनैन क्यों बोलते हैं? तो हजरत फरमा रहे इनको ज़ुल्करनैन क्यों कहते हैं। ज़ुल्करनैन यानी दो कर्न वाला, उसके बारे में मुफस्सिरीन की मुख्तलिफ राय। कर्न के लफ्ज़ी माने सींग के होते हैं। अच्छा, आम लोग समझते हैं कि शायद इनके सर पर दो ज़ख्म थे और उनको छिपाने के लिए वो इमामा बांधा करते थे, इसलिए उनको ज़ुल्करनैन कहा जाता है। एक माना बोले। बाद मुफस्सिरीन ने कहा नहीं, चूँकि इन्होंने मशरिक़ का सफ़र आखिर तक किया, इसी तरीक़े से मगरिब का सफ़र भी आखिर तक किया, तो ये एक कोना वो एक कोना, तो इनको कर्न कहते हैं एक कोने। तो दो कर्न की वजह से इनको ज़ुल्करनैन कहते हैं, यानी वो बंदा जिसको अल्लाह ताला ने ज़मीन के दोनों सिरों तक जाने की तौफीक अता फरमाई। इस माना कर बाद मुफस्सिरीन ने कहा कि नहीं, अल्लाह रब्बुल इज़्ज़त ने इनको गोरे और काले हर एक के ऊपर एक ऐसा मकाम अता फरमाया था जिसकी वजह से उनको ज़ुल्करनैन कहा जाता था। एक तीसरी बात। एक चौथी बात जो है, बाद मुफस्सिरीन ने लिखा है कि इनके बालों की दो लट्टें थी। अच्छा, बाल लटकते थे, इन दो लट्टों की वजह से इनको ज़ुल्करनैन कहा जाता है। अब जुल्फें थी, वो लटकती थी इधर भी इधर भी, इस वजह से। बहरहाल इससे तो बहस नहीं है बुनियादी वजह क्या थी, मगर उनका नाम ज़ुल्करनैन भी मशहूर हो, इसलिए ऐसी चीज़ों में पढ़ने की ज़रूरत नहीं है, बहस करने की ज़रूरत नहीं है। समझे, लट्टे होते हैं बालों के। आप जो प्योर यहूदी होते हैं उनको देखो, आज भी जो है उनकी जुल्फें लटक रही होंगी यहूदियों की, इतनी छोटी टोपी ऐसे पहनेंगे, सर को चिपट करेंगे, यानी तो हैट के अंदाज में बड़ी टोपी पहनेंगे, और उनके जो मजहबी लोग होते हैं बड़ी दाढ़ी छोड़ेंगे। ये सब निशानियाँ हैं। और यहूदी लोग जो है वो अपने मजहब पर जम कर रहते, अल्लाह माफ़ करे, उम्मत मुस्लिमा दीन हक पर रहकर अपनी दीनी तालीमात पर अमल ना करने की वजह से आज जो हालात हैं, वो कौम जैसी भी हो लेकिन उनमें बात तो अपने मजहब कैसे पाबंद हैं। हमारे एक उस्ताद मोहतरम सुनाया कि एक साहब हिंदुस्तान वाले अमेरिका की एक मस्जिद में इमामत करते थे, वो यहूदियों का महल्ला था, वहाँ यहूदी अपनी औरतों को पर्दे में रखते थे। अच्छा, खुद भी बड़े कपड़े पहनते थे, बच्चों को भी वैसे ही कपड़े पहनाते थे। अब भी देखो यहूदी बच्चों को, जो प्योर यहूदी रहते हैं, टोपी पहनाएंगे उनको, और अपनी बीवी बच्चों को टीवी देखने नहीं देते, उससे पूरी तरह बचाते हैं, जबकि बड़ी बड़ी टीवी की कंपनियां खुद चलाते हैं। उनके यहाँ एक चीज़ खाने के लिए ज़बीहा नॉनवेज 17 शर्तें हैं, वो 17 चीज़ें पाई जाए तो ही वो हलाल होता है उनके यहाँ, उसके वो पाबंद हैं। यूके में वो लोग असम्बली में एक बार मशीन का झटका जो होता है उसके बारे में आवाज़ उठाए, हमारे मज़हब में ये दुरुस्त नहीं है, हम उसको नहीं खाएंगे, 2% रहकर वो आवाज़ उठा रहे हैं असम्बली में, ہمارے استاد فرمائے اس وقت مسلمانوں کو ہوش آیا، ارے بھائی ہمارے مذہب میں تو ذبیحہ حلال ہونے کے لیے سب شرطیں ہی نکاح کر کے، بعد میں احساس جاگا، تو اس طریقے سے ہے۔ اس لیے جو قوم اپنے دین پر مضبوط رہتی ہے، اپنے شعائر پر، اپنے نشانیوں پر قائم رہتی ہے، وہ قوم زندہ قوم کہلاتی ہے۔ دیکھو سکھ قوم کو دیکھو، ملک کا وزیر اعظم بنا ہمارے ملک کا منموہن سنگھ، لیکن وہ ڈپٹے کے ساتھ تھا، ٹوپی کے ساتھ تھا، سمجھ رہے ہیں؟ ایک مرتبہ بڑا دل دکھا میرا، ایک سارک کانفرنس کی تصویر ڈالی ہوئی تھی۔ اب یہ سات ملک جو ہیں، ہمارا ملک ہے، پڑوس ملک ہے، افغانستان ہے، بنگلہ دیش ہے، اسی طریقے سے وہ لکشدیپ اور ایک کیا ہے، وہ کیا دیپ ہوا، مالدیپس ہے، سری لنکا ہے، نیپال ہے، یہ جو ہیں ان کی جو سربراہ تھے ان کی فوٹویں ڈال کر تھی، غیر سب اپنے نشانے پر تھے، منموہن سنگھ تو تھا ہی تھا، نیپال کا بھی جو اپنی ٹوپی پہن کر تھا، اس وقت نیپال غالباً ہندو ملک تھا، وہ اپنے ہندو نشان کے ساتھ تھا، ویسے ہی دوسرے ملکوں کے لوگ تھے۔ لیکن ہمارے جتنے مسلمان ملک ہیں، یا افسوس کی بات کیا ہے، ان کے چہرے ویسے ایمان والے جیسے نظر نہیں آ رہے تھے۔ دیکھو یہی فرق سمجھ میں آ گیا۔ تو اس لیے جو قوم اپنے نشانوں پہ باقی رہتی ہے وہ قوم زندہ قوم کہلاتی۔ سکھ لوگوں کے یہاں پانچ کاف ہیں، کچھا ہے، کڑا ہے، کنگا ہے، کرپال ہے، اس طریقے سے اس کی پابندی کرتے وہ۔ ہماری سنت کی نشانیاں ہیں، ہم ایک ایک کو چھوڑ دیتے ہیں۔ ہمارے مسلمان فوج میں رہیں، پولیس ڈپارٹمنٹ میں رہیں تو داڑھی کا مسئلہ اٹھتا ہے، اور وہ کہیں بھی رہیں ان کے لیے کوئی مسئلہ ہی نہیں ہے۔ وہ بولتے ہیں کہ وہ لوگ پابند ہیں، ان کی اس میں ضروری ہے، تمہارے یہاں نہیں ہے نا، تم لوگ جو ہے پابندی خود نہیں کرتے نا، ایسا کر کے۔ اللہ کو دیکھو کتنی بری بات۔ ہمارے والد صاحب فوج میں تھے تو بمبئی میں ہم لوگ رہتے تھے، کولابا میں نیوی نگر ہالیڈے کیمپ پہ، کالونی بہت بڑی، کالونی بہت بڑی، اس میں ساری سہولتیں، ایک دم سمندر کے کنارے وہ کالونی تھی، اس میں پلے گراؤنڈس تھے، اسٹیڈیم تھے، انڈور آؤٹ ڈور، اور سوئمنگ پول تھا، ہمارے لیے مارکیٹ الگ تھا، اسکولس الگ تھی، اوپن تھیٹر، ساری چیزیں جو ہے فوجیوں کے لیے۔ حکومت فوجیوں پر بہت بڑا سرمایہ خرچ کرتی، بہت پیسے خرچ کرتی، ساری سہولتیں دیتی وہ۔ جب میں بچہ تھا، کیا سیونتھ کلاس پڑھتا تھا اس طرح سے، تو پوری کالونی میں وہ چونکہ خاندانی ایک اثر تھا، تو نماز کی اللہ کی توفیق سے پابند، تو نماز پڑھنے کے لیے ہم دوسری نمازوں کے لیے تو گھر میں پڑھ لیتے تھے خیر، لیکن جمعہ اور ایسے موقعوں کے لیے جب ہم ڈھونڈتے تھے تو دور دور تک مسجد نظر نہیں آتی تھی۔ اس کالونی میں جو ہے بہت بڑی مندر سمندر کے پاس، گردوارے ہیں، چرچز تھے، سب ہیں، لیکن مسلمانوں کے لیے کچھ بھی نہیں، اتنی بڑی کالونی میں ایک مسجد نہیں۔ کچھ مسلمانوں کو ایک جذبہ پیدا ہوا، وہ کیا کیے، ہم بھی جو ہے حکومت سے درخواست کریں گے، اس کے لیے جو ہے ایک اپلیکیشن لکھ کر سب جو ہے سائن ڈال کر اس کو پریزنٹ کرے کہ ہمارے کو مسجد چاہیے۔ تو حکومت کی طرف سے یہ بات ہوئی کہ ٹھیک ہے، آپ اس کالونی میں کوئی ایک جگہ سلیکٹ کر لیں اور ہمارے کو پروو کر کے دکھائیں کہ آپ کو واقعی مسجد کی جگہ کی ضرورت ہے، مسجد کی ضرورت ہے۔ تو سائن کرنے کے بعد اب سب کو جوش آ گیا، بہت مین جگہ बस स्टैंड था, उसके बाद में खाली जगह थी, उसको सेलेक्ट करे। अब वो तो मैदान है ना, अब जोश में क्या किए, कुछ लोग जो है हसीले लाए, कुछ लोग मुसल्ले लाए, कुछ लोग लोटे लाए, कुछ लोग टैंक लाए, ड्रम लाए वजू के लिए। इस तरीके से लाकर क्या किए, नमाजों का सिलसिला शुरू हुआ। अब जोश में पहले दिन पूरी पांच वक्त की नमाज हुई, फिर एक दो दिन के बाद एक नमाज दो नमाज कम हुई, फिर उसके बाद और नमाज कम हुई, होते होते जो है एक हफ्ते के अंदर वो सिलसिला ही ख़त्म हो गया। तो हुकूमत खुद बोली, जब तुम्हारे को खुद ज़रूरत नहीं है तो हम क्या इंतज़ाम करें तुम्हारे लिए। सारे ये वाक़या मेरे बचपन का वाक़या है, उसके कई सालों के बाद अंदाजन 25-30 साल के बाद एक साहब से मुलाकात हुई। बात बात में मालूम हुआ कि वो भी वहाँ वो फौज में है और उस कॉलोनी में है। तब मैं उनसे पूछा, वहाँ मस्जिद बन गई क्या, हम लोग ऐसी कोशिश किए ना, बोले तो आज तक भी बनी नहीं। बोले ये है असल में कमी कोताहियाँ हमारी तरफ से हैं, तो इसलिए हम मस्जिदों को आबाद रखें, उसकी कोशिश करें। अल्लाह ताला हमको तौफीक अता फरमाए। मेरे हाल बात ज़रा इधर से उधर निकल गई है, लेकिन फ़ायदे की बातें हैं ये इंशाअल्लाह ताला। तो अब पहला वाक़या कल पेश किया गया कि ज़ुल्करनैन जो है वो पहला सफ़र उन्होंने किया तो मगरिब शम्स की तरफ, सूरज के डूबने की तरफ। उधर एक काफिर कौम रहती थी तो उस तरफ तक वो सफ़र करके गए। आज दूसरा वाक़या है दूसरे सफ़र का, सुम्मा अतबा सबबा, उसके बाद वो एक और रास्ते के पीछे चल पड़े, यहाँ तक कि जब वो सूरज के तुलू होने की जगह पहुँचे तो ये मशरिक मतलिया शम्स है, वो मगरिब शम्स, सूरज डूबने की जगह ये मतलब सूरज वो तुलू होने की जगह, तो इसलिए मशरिक से मगरिब तक उनकी हुकूमत थी। यहाँ तक कि जब वो सूरज के तुलू होने की जगह पहुँचे तो उन्होंने देखा कि वह एक ऐसी कौम पर तुलू हो रहा है जिसे हमने उस कौम को धूप से बचने के लिए कोई आड़ नहीं मुहैया किया। तो मतलब वो कौम ऐसी थी एकदम जंगली किस्म की कौम, न ठिकाने थे उनके लिए जी, न कोई बाकायदा लिबास था, तो वैसे ही एक कौम थी। फरमाया वाकई इसी तरह हुआ, और ज़ुल्करनैन के पास जो कुछ साजो सामान था हमें उसकी पूरी पूरी खबर थी। अब अल्लाह पाक ये जो फरमा रहे हैं, ये जो वाक़यात हम जो बयान कर रहे हैं, ये ऐसी सुनी सुनाई चीज़ें नहीं हैं, पूरी वाकिफियत की और सही बातें हैं जो पेश की जा रही हैं। ये दूसरी कौम थी, है कुछ भी जो है इनके लिए ठिकाना नहीं था। ऐसा आज भी जो है अंडमान निकोबार के जो जजीरे हैं वह ऐसे लोग रहते हैं, या उनके बारे में हमने सुना कि वो जंगलों में जजीरों में रहते हैं, तो बदनों पर लिबास नहीं है, ऐसी ज़िंदगी उनकी गुजरती है। ये अंडमान से आए हैं जी, हैं जी, बोलो जी, अभी भी हैं ये दोनों अंडमान वाले। मैं भी गया हूँ अंडमान को, वो ख्वाहिश थी देखेंगे, अगर उन्होंने बोले तुम ना कच्चा खा जाएंगे, बोले वो लोग आ देखे तो तुम्हारे पीछे पड़ जाएंगे, आदमखोर लोग हैं, बाद में तुम्हारे को कच्चा खा गए तो मुश्किल हो जाएंगे। ये दूसरा सफ़र हुआ। फिर तीसरा सफ़र सुम्मा अतबा सबबा, ये तीसरा सफ़र है। उसके बाद वो एक और रास्ते के पीछे चल पड़े, यहाँ तक कि जब वो दो पहाड़ियों के दरमियान पहुँचे तो उन्हें इन पहाड़ियों से पहले कुछ लोग मिले जिनके बारे में ऐसा लगता था कि वो कोई बात नहीं समझते, यानी उनकी ज़ुबान समझ में नहीं आ रही, कुछ बोल नहीं पा रहे। उन्होंने कहा, ऐ ज़ुल्करनैन, याजूज और माजूज इस ज़मीन में फसाद फैलाने वाले हैं, तो क्या हम आपको कुछ माल की पेशकश कर सकते हैं? जिसके बदले आप हमारे और उनके दरमियान में कोई दीवार बना दें। जुल्कन्ने ने कहा कि अल्लाह ने जो मुझे इख्तदार अता फरमाया है वही मेरे लिए बेहतर है, लिहाजा तुम लोग हाथ पांव की ताकत से मेरी मदद करो तो मैं तुम्हारे और उनके दरमियान में एक मज़बूत दीवार बना दूंगा। तो पैसों की मुझे ज़रूरत नहीं है, मैन पावर की ज़रूरत है। किसकी है? फाइनेंशियली तरीके से अल्हम्दुलिल्लाह अल्लाह ने बहुत मुझे दिया है, अब वो तुम लोग साथ देंगे क्या? आप लोग अगर साथ देते हैं तो ये याजूज माजूज कौम जो है, जो फसादी कौम है, उससे तुम्हारी परेशानी दूर होगी, एक दीवार जो है हाइल कर दी जाएगी, बना दी जाएगी। इसी को सद्द सिकंदरी बोलते हैं। क्या बोलते हैं? सद्द सिकंदरी, सद्द दरवाजे को बोलते हैं। अब ये दीवार कहाँ है? अब जो है वंडर्स ऑफ द वर्ल्ड में एक जो है द ग्रेट वॉल ऑफ चाइना करके है, इसकी कैसा चीन की तो एक ऐसी और भी दीवारों के बारे में बताया जाता, ये है वो है ये करके। अब वो कौन सी हकीकत में है समझ में, इसमें ज़्यादा जो है बहस करने की ज़रूरत नहीं, पीछे पड़ने की ज़रूरत नहीं है। बहरहाल अल्लाह तबारक व तआला ने उस फसादी कौम से बचाने के लिए, उनसे हिफाजत के लिए एक दीवार बनाने का काम वो इनसे लिया अल्लाह ताला ने। और याजूज माजूज जो कौम है, अल्लाह तआला के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो क़यामत की बड़ी बड़ी निशानियाँ जिनको बयान फरमाया, उनमें 10 बड़ी निशानियाँ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई। उनमें से एक बड़ी निशानियों में से वो याजूज माजूज कौम का ज़ाहिर होना, ये बड़ी फसादी कौम होगी। बाकी लोगों के जहनों में जो है वो लोग इतने ही छोटे छोटे ही करके आए, पैसा भी है क्या बोलो? नहीं, बड़े बड़े ही करके आए कि कैसा है? इतने बड़े होंगे वो कान बिछाएंगे उस पर सो जाएंगे, ऐसी बातें भी है, ऐसी भी नहीं वैसी भी नहीं, समझते हैं, आम लोगों की तरह ही नहीं होंगे, लेकिन बड़ी फितीन कौम होगी, बड़ी बदमाश कौम होगी, बहुत ज़्यादा बदमाशी करेंगी, बेहयाई के काम करेंगे। ऐसे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब एक मौके पर फरमाया कि जहन्नम में जाने वाली जमातें इतनी होंगी उतनी होंगी, तो सहाबा रज़ियल्लाहु अन्हुम बहुत डर गए, या रसूलुल्लाह फिर हमारा क्या होगा? ऐसा तो समझाने के लिए फरमाया, ऐसी बात नहीं है। मिसाल के तौर पर 1% तुम हो तो 99% याजूज माजूज होंगे, ऐसा करके। तो वो ऐसी कौम, फितीन किस्म की कौम, फसादी किस्म की कौम, बेहयाई वाली कौम, उनकी बड़ी तफसीलात हैं। आखिर ज़माने में अल्लाह तबारक व ताला जो है उनको तबाह करेंगे, पूरी कौम ख़त्म होगी और दुनिया जो है वो पाक होगी। देखिए भाई, जो क़यामत की निशानियाँ बयान की जाती हैं, उन निशानियों को हम कैसे समझें? एक, उससे क्या सबक लें? दो, बाज लोग हैं ना, जहन ही उनका अलग होता, वो जो है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाए शराबें पी जाएंगी क़यामत के करीब हुए, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाए जिस चीज़ का नाम सबसे पहले बदला जाएगा वो शराब होगी, और गाने बजाने की कसरत होगी, गाने बजाने वालियाँ ज़ाहिर होंगी, इस तरह से आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। तो इससे बाद लोग क्या बोलते हैं? अब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ये सब फरमाए हैं, ये सब होता है तो हो कटना रहेगा, समझ रहे हैं? तो ये मतलब नहीं है कि ये सब होगा तो होगा, ठीक है, उसका माना हमें भी उसमें जो है गुंबल में गोविंदा करके हमें भी उतर जाना, इस हमाम में सब भी नंगे ही करके हमें वैसे हो जाना, वो मतलब नहीं है। मतलब क्या है उसका? हमें ऐसा नहीं करना, समझ रहे हैं? वो लोग ऐसा करेंगे, हम लोगों को ऐसा नहीं करना है, समझ रहे भाई? ये मतलब है। अब कोरोना आया तो सबको भी आता, सबको भी मरते सोचते तो मर जाने तैयार हो जाते क्या? बचने की कोशिश करते नहीं करते बोलो? अब कोरोना अगर को उठते ही मास्क लगा लिए, ये लगा लिए, बाद लोग हेलमेट पहन लिए, ग्लोवजा पहन लिए, घर से निकले नहीं, अल्लाह अकबर, देखने का था वो क्या? हमारे एक दोस्त जर्मनी में रहते हैं, मैं उनको उन दिनों में पूछ लिया, तुम्हारे यहाँ क्या हाल रहेगा? तो अरे कोरोना शुरू हो गया है, तुम लोग क्या करते? बोले तो पूरी तरीके से पैक होकर दुकान को जाते हैं, उसके बाद वो सामान जो भी लाते हैं प्रोविजन स्टोर से, दाल चावल चीनी चावल वगैरह, उसको ला कर जो है घर के बाहर रख देते एक दो दिन तक के। उसके बाद में स्प्रे मारकर, ये मारकर, वो मारकर, उसके बाद उसको घर के अंदर ले जाते। अब देखो जिंदगी कितनी तंग हो गई। इस तरीके से लोग करे कोरोना में, समझते हैं? अच्छा, जो बेचारे गरीब किस्म के थे, मजदूरी कूली करने वाले, वो कुछ भी एहतियात भी नहीं कर सके, वो जिंदा रहे, बहुत ज़्यादा परहेज करने वाले कितने की मर कर चले गए, समझ गए? ऐसा भी हुआ, तो डरे भी और मरे भी। उसमें वो दूसरी मर्तबा जो कोरोना आया, लोग बोलते बीमारी से ज़्यादा डर के मर गए लोग, हैबत 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 भी में मर गया, ऐसा हो जाता वैसा हो जाता करके, अल्लाह अकबर। अब ऐसा हो गया है कोई छींक दिया तो ताते सब घूरते उसे, इधर देखते उधर देखते, इतनी परेशानी शुरू हो गई है। अब अल्लाह अकबर, सुभान अल्लाह, अजीब कोरोना आकर गया वो, अल्लाह। तो जय, मैं बोलने का मतलब ये, जैसा लोग चौकन्ना हो गए हर चीज़ में, दूरी अख्तियार करना, डिस्टेंस मेंटेन करना, ये करना, वो करना, सफाई सुथराई, तो वैसे वो उसमें हम भी मर जाते, सोचनी क्या हमें क्या ऐसा नहीं किया, समझते क्या? सब में डिस्टेंस मेंटेन किया, लेकिन शराब की दुकानों में आंध्रा की हुकूमत सबसे पहले खोल को छोड़ी। ऐसा क्यों लगा को जाकर पिए देखो, वो भी मील मील तक क्यों, वो भी वहाँ क्या भी जो है कीप डिस्टेंस भी नहीं है, कुछ भी नहीं है, धक्का मुक्का ऊपर ऊपर पड़ लगो, वो भी ले ले को टानी का ऐसा चढ़ाते ही। सबसे ज़्यादा जो है व्यापार उस वक्त ही छुआ रहेगा, हुकूमतें उतनी जो है कमाई है शर्म शराब के, जिससे पूछे तो क्या बोले तो इन लोगों को आदत पड़ जाको घरों में पीना नहीं, सो लड़ को परेशान हो जाती, उसके वास्ते हमें दरवाज़ा खोल दिए घर को, अल्लाह अकबर, समझ गए? आप ज़रा सोच के देखिए, शराब की दुकानों में उतनी भीड़ थी, मस्जिदों में क्या हाल था बोलो, अल्लाह अकबर। बाज़ इलाक़ों में तो मुसल्लियों को नमाजियों को निकाल निकाल कर मार रहे थे, ऐसा जैसे कि बड़े मुजरिम है वो करके, अल्लाह अकबर। क्या क़यामत का मंजर था मस्जिदों की हालत, अल्लाह, तरसते थे लोग लेकिन अंदर जाने की हिम्मत नहीं। अल्लाह ताला उम्मत मुस्लिमों की बल्कि पूरे आलम की हिफाजत फरमाए इन फितनों से। आज तक मालूम नहीं मैन मेड है कि गार्ड मेड है कि घर को क्या चक्कर है कि घर को किसे भी समझ में जाता नहीं है, वो क्या कोरोना आग हो गया कि क्या होती कि। अल्लाह सबकी हिफाजत फरमाए, सबको सेहत सलामती अता फरमाए। तो क़यामत की बड़ी निशानियों में से एक याजूज माजूज का निकलना है, उनके बारे में कुछ इंशाल्लाह बताएंगे, और ज़िलकरनैन ने कैसे जो है उससे उनकी हिफाजत की उस कौम की, वो भी हम बताएंगे। इसमें एक चीज़ मशहूर है, वो दीवार बनाने के बाद जो है वो याजूज माजूज सुबह से लेकर शाम तक चाटते रहते, चाटते 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 वो पतली हो जाती। अब शाम हो गई ना घर को, क्या है कल देख लेंगे, घर को छोड़ गए तो फिर भी मोटी हो जाती, फिर दूसरे दिन आपको चाटते चाटते चाटते, ऐसी सब चीज़ें ही, समझ गए? इंशाल्लाह ये सब बातें बताएंगे। अल्लाह तबारक व तआला सही तालीमात पर अमल की हम सबको तौफीक अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर के लिए मुराकबा कर लें, उसके बाद दुआ होगी। आँखों को बंद कर लें, सर को झुका लें। दुनिया और दुनिया में जो कुछ है उससे हटकट कर अल्लाह की तरफ मुतवज्जो हो जाएं, नीयत ये करें अल्लाह की रहमत आ रही है, दिल में समा रही है, जिनसे गुनाहों की जुल्मत और स्याही दूर हो रही है, और दिल कह रहा है अल्लाह 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 अल्लाह।
अल्लाह 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 Allah, 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 Allah.
La ilaha illallah, subhanahu rabbi lalih lalil wahhab, dua farmali.
الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اللهم إنك عفو كريم اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم اللهم مغفرتك اوسع من ذنوبنا ورحمتك ارجى عندنا من اعمالنا اللهم اجرنا من النار اللهم اجرنا من النار اللهم اجرنا من النار وادخلنا الجنه مع الابرار وادخلنا الجنه مع الابرار اللهم انت السلام ومنك السلام تبارك يا ذا الجلال والإكرام اللهم اهدنا واهد بنا واهد الناس جميعا واجعلنا سببا لمن اهتدى يا رب العالمين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا واسعا وحلالا طيبا وشفاء من كل داء ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واعف عنا واعف عنا واغفر لنا واغفر لنا واغفر لنا وارحمنا 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 أنت مولانا فانصرنا على القوم الكافرين أنت مولانا فانصرنا على القوم الكافرين اے پاک پروردگار ہم آپ کے کچھ گنہ گار بندے آپ کے حضور حاضر ہیں اللہ گناہوں کا بوجھ لائے ہیں اللہ اللہ ہمارے گناہوں کو معاف فرما اللہ ہمارے گناہوں کو معاف فرما اللہ ہمارے گناہوں کو معاف فرما اللہ ہم نے 100 بار توبہ کی اللہ پھر بھی اللہ گناہوں پر اللہ عادی ہو گئے اللہ اللہ ہمارے اس جرم عظیم کو معاف فرما اللہ آپ غفار ہیں آپ ستار ہیں اللہ ہم اللہ آپ کے اللہ گنہ گار امت اللہ آپ کے سامنے اللہ یہ ہاتھ اٹھائے جانے کا اللہ لائق نہیں ہے اللہ پھر بھی آپ کے سامنے مانگتے ہیں اللہ آپ کے در کے علاوہ کوئی در نہیں ہے آپ کے در کے علاوہ کوئی در نہیں ہے جہاں جا کے اللہ مغفرت طلب کرے اللہ ہم سب کی مغفرت فرما اللہ ہم نے صحیح قدر دانی نہیں کی اللہ اے ماہ مبارک اللہ آتا گیا اور اللہ بہت تیزی کے ساتھ اللہ چلا بھی جا رہا ہے اللہ ہم نے صحیح قدردانی نہیں کی اللہ ہمارے اس جرم عظیم کو معاف فرما رحمت کا اشرہ چلا گیا ہم محروم رہ گئے مغفرت کا اشرہ چلا گیا ہم محروم رہ گئے اللہ باقی کچھ دن باقی ہیں اللہ کچھ گھنٹے باقی ہیں اللہ اس کی صحیح قدردانی کی اللہ توفیق عطا فرما اللہ صحیح قدردانی کی اللہ توفیق عطا فرما اللہ صحیح قدردانی کی توفیق عطا فرما معلوم اگلا رمضان اللہ ہمارے مقدر میں نصیب ہو کہ نہیں ہو اللہ ہمارے اس جرم عظیم کو معاف فرما اللہ ایک مرتبہ پروانہ سنا دے اللہ میں نے معاف کر دیا اللہ پروانہ سنا دے اللہ ہم اللہ معاف کر دیا اللہ ہماری زندگی بہت غفلتوں سے گزر رہی ہے. اللہ آئندہ زندگی کو اللہ اچھی طرح گزارنے کی توفیق عطا فرما. اللہ آپ کو راضی کرنے کے ساتھ اللہ آپ کے حبیب صلی اللہ علیہ وسلم کی سنتوں پر اللہ عمل کرنے کی توفیق عطا فرما. اللہ جو بیمار ہیں ان کو شفاء کاملہ عاجلہ مستمرہ دائمہ عطا فرما. اللہ جو انتقال کر گئے ہیں اللہ ان کو کروٹ کر جنت عطا فرما. اللہ جو پریشان حال ہیں اللہ ان کی پریشانیوں کو دور فرما. اللہ اس مجمع میں اللہ جو بھی ہیں بڑے بھی ہیں اللہ معصوم بچے بھی ہیں اللہ بڑی عمر والے بھی ہیں سب بھی ہیں اللہ کسی کی آمین تو آپ کو پسند آتی ہوگی کسی کے اٹھے ہوئے ہاتھ تو آپ کو پسند آتے ہوں گے. اللہ ان کی آمین کی اللہ بدولت اللہ ہم سب کی مغفرت فرما. اللہ سب کی جائز تمناؤں کو پورا فرما. اللہ سب کی جائز تمناؤں کو پورا فرما. اللہ امت بغیر کلمہ کے اللہ مر رہی ہے. اللہ بغیر جنازے کے دفن ہو رہی ہے. اللہ امت کے ہوا اللہ امت میں ہدایت کی ہواؤں کو چلا دے. اللہ امت میں ہدایت ہواؤں کو چلا دے. اللہ روزانہ اللہ مسلمان لڑکیاں مرتد ہو رہی ہیں. اللہ آپ دلوں کے کایا پلٹنے والے ہیں. اللہ ہدایت کی ہواؤں کو چلا دے. اللہ امت میں حسین تبدیلی پیدا فرما. اللہ امت میں حسین تبدیلی پیدا فرما. اللہ جن ملکوں میں حالات اللہ سنگین ہیں اللہ ان کے حالات کو بہتر سے بہتر فرما. اللہ اس ماہ مبارک کی بدولت اللہ وہاں کے حالات کو درست فرما. اللہ حرمین شریفین کی حفاظت فرما. اللہ حرمین شریفین کی حفاظت فرما. اللہ مسجد اقصا کی حفاظت فرما. اللہ غزہ کے مسلمانوں کی حفاظت فرما. اللہ جب بھی رمضان آتا ہے تو اللہ غزہ اللہ مسلمانوں کی حالت یاد آتی ہے. اللہ معصوم بچے بڑے اللہ عورتوں نے اللہ سب نے اللہ اپنی جان کی اللہ قربانی کر دی. اللہ مسجد اقصا کے لیے اللہ وہاں کی حفاظت فرما. اللہ ان کے حق میں ہم دعا تو کرتے ہیں. اللہ آئندہ بھی حفاظت فرما. اللہ خصوصاً اللہ حرمین شریفین کی حفاظت فرما. اللہ بار بار اللہ حاضری کی اللہ توفیق عطا فرما. اللہ بار بار اللہ حاضری کی توفیق عطا فرما. اللہ والد بزرگ اور دامت برکاتہم کہ اللہ صحت و سلامتی عطا فرما. اللہ ان کا سایہ ہمارے سروں پر دادر و قائم دائم فرما. اللہ ہر طرف سے ان کی حفاظت فرما. اللہ ان کی خدمات کو قبول فرما. اللہ ہماری طرف سے جو بھی کمائی کوتاہیاں ہوئیں اپنے فضل و کرم سے معاف فرما. اللہ جن کے والدین با حیات ہیں اللہ ان کی خوب خدمت کر کے اللہ ان سے دعائیں لینے کی توفیق عطا فرما. اللہ جن کے والدین انتقال کر گئے ہیں اللہ ان کو کروٹ جنت عطا فرما. اعلیٰ علیین میں جگہ عطا فرما. اللہ جو بے اولاد ہیں اللہ ان کو نیک صالح اولاد عطا فرما. اللہ جو بے نکاح ہیں اللہ ان کو اللہ نیک صالح جوڑے عطا فرما. اللہ جن کی اولاد ہیں ان کو اللہ صحیح معنوں میں اللہ صحیح تربیت کرنے کی اللہ توفیق عطا فرما. اللہ صحیح معنوں میں تربیت کرنے کی توفیق عطا فرما. اللہ موبائل کے اللہ فتنے سے اللہ ہماری سارے امت کی اللہ حفاظت فرما. اللہ کوئی جگہ باقی نہیں رہے گا. اللہ ہر جگہ اللہ یہ فتنہ اللہ شیطان کا دھوکہ ہے. اللہ نفس کا دھوکہ ہے. اللہ ہم بچ نہیں سکتے. اللہ آپ بچا لیجئے. اللہ ہمارے لیے مشکل ہے اللہ آپ کے لیے آسان ہے. اللہ موبائل کے فتنے سے انٹرنیٹ کے فتنے سے اللہ خصوصاً نوجوانوں کی اللہ حفاظت فرما. اللہ مسجدیں ویران ہو گئی ہیں. اللہ مسجدوں کو آباد فرما. اللہ مدارس کی حفاظت فرما. مراکز کی حفاظت فرما. اللہ خانقاہوں کی حفاظت فرما. اللہ دینی جماعتوں کی جمعیتوں کی حفاظت فرما. اللہ قبرستانوں کی درگاہوں کی اللہ سب کی حفاظت فرما. اللہ صحیح معنوں میں اللہ ان سب چیزوں کی اللہ قدردانی کی توفیق عطا فرما. اللہ بہت کچھ مانگنے سے رہ گیا ہے اسے اپنے شان عطا فرما. اللہ یہاں کی خدمات کو قبول فرما. یہاں کے اللہ فیض کو تا قیامت. یا اللہ جاری و ساری فرما. یا اللہ ہم اس قابل نہیں ہیں, یا اللہ اس لائق نہیں ہیں, یا اللہ آپ نے ہم سے خدمت لے رہا ہے. اللہ جب لے رہے ہیں تو اللہ قبول بھی فرما لیجیے. اللہ آزمائش میں مت ڈالیے. اللہ ہم آزمائش کے لائق نہیں ہیں, اللہ قابل بھی نہیں ہیں. اللہ قبول فرما لیجیے. اللہ قبول فرما لیجیے. اللہ جس طرح حضرت ابراہیم علیہ السلام کو, اللہ ان کے گھرانوں کو اللہ آپ نے قبول فرما لیا, اللہ اسی طرح اللہ ہمیں اللہ یہاں کی خدمت کے لیے قبول فرما. یہاں کے فیض کو سارے عالم میں جاری اور ساری فرما. اللہ ہر طرف سے حفاظت فرما, ہر طرف سے حفاظت فرما, آگے سے پیچھے سے دائیں سے بائیں سے, اللہ اوپر سے نیچے سے, اللہ ہر جگہ سے اللہ حفاظت فرما. اللہ حسدین کے حسد سے, فتنہ پروروں کی فتنہ پروری سے, اپنے اور غیروں کے شر و فتنے سے اللہ ہر طرف سے حفاظت فرما. اللہ جن لوگوں نے خیر کی نگاہوں سے دیکھا ہے, جنہوں نے خدمت کیا ہے, اللہ جو کچھ بھی اللہ کیا ہے, اللہ اپنے شان نشان بدلہ عطا فرما. اللہ آپ کے اللہ بندے اللہ شروع رمضان سے یہاں ہیں. اللہ ان کی خدمات کو قبول فرما. اللہ گھر والوں کو اللہ سب کو اللہ چھوڑ کر آئے ہیں. اللہ محض آپ کے لیے آئے ہیں. اللہ آپ کی محبت لینے کے لیے آئے ہیں. اللہ آپ کی محبت دے دیجیے. اللہ کوئی مقصد نہیں ہے. اللہ صرف آپ کی محبت چاہتے ہیں. اللہ آپ کو چاہتے ہیں. اللہ آپ کے لیے آئے ہیں. اللہ ان سب کی خدمات کو قبول فرما. ہماری تراویح کو, ہمارے تہجد کو, ہماری تلاوت کو, ہماری ٹوٹی پوٹی نیکیوں کو قبول فرما. اللہ جتنے لوگوں نے اللہ خدمت کی ہیں, اللہ بہتر سے بہتر اللہ بدلہ عطا فرما. اللہ دنیا بھی اچھا رکھے, اللہ آخرت بھی اچھا رکھ. اللہ ہم معصوم بندے ہیں, اللہ ہم کمزور بندے, اللہ ہم کیا بدلہ دے سکتے ہیں. اللہ آپ بڑے ہیں, آپ اللہ ان کو بہتر سے بہتر بدلہ عطا فرما. اللہ ان کی خدمات کو قبول فرما. اللہ ہم نے اللہ اپنی اللہ مطابق مانگا ہے. اللہ آپ اپنے شان شان عطا فرما. حضور صلی اللہ علیہ وسلم نے جتنے خیر کی دعائیں مانگی ہیں ہماری اور ساری امت کے, اللہ اس میں حصہ عطا فرما. اور جتنے شرور و فتن سے پناہ چاہے ہیں ہماری اور ساری امت کی, اللہ حفاظت فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين. والحمد لله رب العالمين.